नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी तपाईँ समक्ष हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन सुनाउँदै आएका छौं। उपन्यास सिद्धार्थलाई नेपालीमा भावानुवाद गर्नुभएको छ सुशील शर्माले। विश्व साहित्य प्रकाशनले यसलाई प्रकाशनमा ल्याएको हो। यसको चौथो श्रृंखला हामीले गएको साता वाचन सुनिसकेका छौं। आज सिद्धार्थको पाँचौं श्रृंखला वाचन हुन्छ। हर्मन हेस्से सिद्धार्थका लेखक, 27 वर्षको उमेरमा सन् 1904 उहाँको पहिलो उपन्यास पिटर काइमेन्जिन्ट प्रकाशित भएको थियो। सिद्धार्थ उहाँको नौवां उपन्यास हो। यो उपन्यास उहाँले भारत घुम्न आउने क्रममा सन् 1922 रचना गर्नुभएको थियो। एक युवकको बुद्धत्वको खोजमा आधारित यस उपन्यासले बुद्धकालीन समयको चित्रण गरेको छ। हिन्दू र बौद्ध दर्शनप्रति हर्मन हेस्सेको गहन अध्ययन र सुझाव झुकाव यस कृतिमा महसुस गर्न सकिन्छ। उहाँले सन् 1946 साहित्यका लागि दिइने नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो। हर्मन हेस्सेको यही उपन्यास सिद्धार्थको पाँचौं श्रृंखला आज वाचन शुरू हुन्छ पृष्ठ 86। उनीहरू दुई बीचको यो चुम्बनको सिलसिला लामो समयसम्म जारी रहेको थियो। चुम्बनका ती क्षणहरू सिद्धार्थले एउटा अबोध बालक समान आश्चर्यचकित हुँदै महसुस गरेका थिए। जीवनको यो पाटोलाई हेर्ने उनको दृष्टिमा जुन अस्पष्टता छाइरहेको थियो त्यो अब छाटिएको थियो। तिम्रो कविता मलाई अत्यन्त मिठो लाग्यो सिद्धार्थ, कमलाले भनेकी थिइन्। मसँग यदि पर्याप्त पैसा भएको भए म तिमीलाई तिम्रो यो कविताको निम्ति नजराना दिन्थे, तर यो सहरमा कविता कोरेरै मात्र तिमी पर्याप्त पैसा आर्जन गर्न सक्दैनौ। र यदि तिमी मसँग वास्तवमै मित्रता स्थापित गर्न चाहन्छौ भने पर्याप्त पैसाको आवश्यकतालाई पनि नकार्न सकिँदैन। यति मिठो चुम्बनको दक्षता तिमीले कहाँबाट पायो कमला? सिद्धार्थले अति अबोध भावमा सोधेका थिए। निश्चय नै मेरा यही दक्षता र योग्यताका कारण आज मलाई कुनै कुराको अभाव छैन। स्तरीय आकर्षक वस्त्रहरू, राम्रा राम्रा जुत्ताहरू, यी सुनका चुराहरू, यसका साथै अरू पनि अनेकौं बहुमूल्य वस्तुहरू छन् मसँग। तर तिमी के गर्छौ? सोच्न, प्रतिज्ञा गर्ने र उपवास बस्ने बाहेक अरू कुनै क्षमता अथवा योग्यता छैन तिमीसँग। मलाई भजनहरू गाउन पनि आउँछ, सिद्धार्थले भने थिए। अब अगाडि म मेरो जीवनमा ती भजनहरू पुनः गाउन चाहन्न। मैले मन्त्रोच्चारण गर्न पनि जानेको छु, तर ती पनि म मेरो जीवनमा पुनः उच्चारण गर्न चाहन्न। मैले अनेकौं धर्मग्रन्थहरूको अध्ययन गरेको छु। पर्ख, सिद्धार्थको कुरालाई बिचैमा काटेर कमलाले भनेकी थिए, तिमीलाई लेखपढ गर्न राम्रैसित आउँछ होइन त? अवश्य, यो त अधिकांश मानिसहरूले जानेका हुन्छ, कमलाले भने। कोही कोहीले मात्र जानेका हुन्छन्, अधिकांश मानिसहरूले जानेका हुँदैनन्। जस्तो कि म जान्दिनँ, तर तिमी लेखपढ गर्न जान्दछौ, त्यो नै तिम्रो ठूलो योग्यता हो। त्यसमाथि तिमी त मन्त्रोच्चारण पनि गर्न जान्दो रहेछौ, त्यो त झन् सुनमाथि सुगन्ध भइहाल्यो नि। त्यतिकैमा त्यस कक्षमा एकजना सेवकले प्रवेश गरेको थियो र कमलाको नजिक आएर साउती गर्न थालेको थियो। सिद्धार्थ, बाहिर मेरो एकजना पाहुना मलाई भेट्न आएको रहेछ, कमलाले भनेकी थिइन्। म चाहन्छु कि तिमीलाई यहाँ कसैले नदेखोस्, यसर्थ तिमी त्यहाँ पछाडिको ढोका हुँदै यहाँबाट बाहिर गइहाल्नु, म तिमीलाई भोलि भेटौँला। बाहिर निस्कँदै गर्दा कमलाले सिद्धार्थलाई पहिरनको निम्ति एकजोर सेतो वस्त्र उपहार स्वरूप दिएर पठाउनका निम्ति सेवकलाई निर्देशन दिएकी थिइन्। तथापि सिद्धार्थले बुझ्न सकेका थिएनन् कि कमला उनलाई आफ्ना पाहुनाबाट किन लुकाउन खोज्दैछ। त्यस कक्षमा अचानक सिर्जना भएको अज्ञात परिस्थितिप्रति आश्चर्यको भाव सँगालेर सिद्धार्थ चुपचाप सेवकलाई पछ्याउँदै त्यस भवनको पछिल्लोपट्टिको घुमाउरो बाटो हुँदै अगाडि बढेका थिए। त्यस भवनको पछिल्लोपट्टि रहेको सानो बगैँचा घरमा पुगेपछि सेवकले कमलाको निर्देशानुसार उनलाई एकजोर श्वेत वस्त्र दियो र बगैँचाको किनारमा रहेको झाडीलाई पन्छाउँदै कसैले पनि नदेखिने गरी सुटुक्क त्यस कुञ्जको परिसरबाट जतिसक्दो छिटो बाहिर जान निर्देशन दिएको थियो। सिद्धार्थलाई जे जति कुराहरू गर्नको निम्ति निर्देशन दिएका थिए चुपचाप सहज भावका साथ कुनै प्रतिक्रिया बिना नै दिएका ती निर्देशनहरू पालन गरेका थिए। जंगलमा छँदा झारपात र झाडीलाई छिचोल्दै अगाडि बढ्न उनी अभ्यस्त थिए। यसर्थ त्यस कुञ्जको पछिल्लो भागमा अवस्थित बगैँचाको सिमानामा बार स्वरूप राखेका झारपातका झाडीलाई छिचोल्नुमा उनलाई कुनै खास कठिनाई महसुस भएको थिएन। उनी चुपचाप त्यस कुञ्जको परिसर बाहिर पुगेका थिए। शरीरमा लपेटिएर बाँकी रहेको कपडालाई हातमा समेटी अति सन्तुष्ट भावका साथ सिद्धार्थ सहरको एउटा धर्मशाला अवस्थित स्थानसम्म आइपुगेका थिए, जहाँ त्यो सहरमा प्रवेश गर्ने प्रायः सबै आगन्तुक तीर्थयात्रीहरू भेला हुने गर्दछन्। त्यही धर्मशालाको द्वार सामु भिक्षा प्रदान गरिरहेको देखेर भिक्षाटनको निम्ति सिद्धार्थको कदम त्यहाँ यन्त्रवत अनायासै रोकिन पुगेका थिए। त्यहाँ उनलाई टपरी मारेर भिक्षास्वरूप भोजन प्रदान गरिएको थियो। मौनतापूर्वक दुवै अञ्जुली थापेर त्यो भिक्षा स्वीकार्दै उनले सोचे, सम्भवतः भोलिदेखि मलाई भोजनको निम्ति यसरी द्वारद्वार चाहर्नुपर्ने छैन होला। सिद्धार्थलाई अचानक आश्चर्यजनक रूपमा आफूभित्र पलाएको आफ्नै मनस्थितिप्रति गौरवान्वित महसुस हुन थालेको थियो। साथै उनलाई अब आफू श्रमण नभएकाले जीविकोपार्जनका निम्ति यसरी माग्दै हिँड्नु आफ्नो व्यक्तित्वको निम्ति अशोभनीय कार्य हो जस्तो लाग्न थालेको थियो। त्यसको लगत्तै उनले भिक्षा स्वरूप पाएको भोजन बाटैमा कुकुरलाई खुवाएर आफू चाहिँ त्यस दिन भोकै बसेका थिए। सहर पस्दै गर्दा सिद्धार्थलाई लागेको थियो यो सहरका मानिसहरूको जीवन प्रक्रिया अत्यन्त सरल छ, कुनै पनि किसिमको जटिलता छैन। तर जंगलमा श्रमणको रूपमा व्यतीत गरिएका ती तमाम समयहरू अत्यन्त कष्टप्रद एवं पट्टै लाग्दा थिए। मन थाम्नका निम्ति टाढा टाढासम्म पनि आशाको हल्का किरणसम्म पनि देखिँदैनथ्यो। तर यहाँ त सम्पूर्ण कुराहरू अत्यन्त सरल एवं सुखद छन्। सप्तक त्यति नै सरल एवं सुखद छन् जति सरलताका साथ सुखद अनुभूतिहरू कमलाको मिठो चुम्बनले निर्दिष्ट गरेका थिए। अति सामान्य शर्तमा यहाँ बाधारहित मिठो निद्रा उपलब्ध हुँदो रहेछ। एकजोर वस्त्र अलिकति पैसा, बस यी त अति सामान्य मानिसहरूले समेत सहजै उपलब्ध गर्न सक्ने कुराहरू हुन्। यस सहरमा अवस्थित कमलाको अर्को भवनका बारेमा सिद्धार्थले सम्भव भएसम्मका मानिसहरूसँग सोधपुछ गरेका थिए, किनकि भोलिपल्ट उनलाई त्यहाँ बोलाइएको थियो। सबै कुराहरू तिम्रा निम्ति अनुकूलित किसिमले सम्पन्न भइरहेका छन्, सिद्धार्थलाई सम्बोधन गर्दै कमलाले भनेकी थिइन्। कामास्वामी, यो सहरका एकजना सर्वपरिचित धनाढ्य व्यापारी हुन्। तिमीलाई रोजगार दिनका निम्ति मैले एकजना मेरो विशेष मान्छे मार्फत उनी समक्ष तिम्रो नाम सिफारिस गर्न लगाएकी थिएँ। उनले तिमीलाई जतिसक्दो चाँडो भेट्न चाहेका छन्। यदि तिमीले उनलाई रिझाउन सकेको खण्डमा उनले तिमीलाई रोजगारी दिन सक्छन्। तर स्मरण रहोस् श्रमण महाशय, तिमीले त्यहाँ यदि कुनै पनि किसिमको त्रुटिपूर्ण व्यवहार गर्यौ भने त्यसको जवाफदेही मलाई ठहराइनेछ। यसर्थ तिमीबाट कुनै पनि किसिमको त्रुटिपूर्ण कार्य नहोस् र कामास्वामीप्रति तिम्रो व्यवहार मित्रतापूर्ण होस् भन्ने चाहन्छु। यद्यपि कामास्वामी आफ्नो व्यवसायमा कट्टर छन्, उनी यो सहरका अत्यन्त शक्तिशाली व्यक्तिहरूमध्ये एक हुन्, तथापि व्यवहारिक रूपमा उनी खासै नराम्रो मान्छे चाहिँ होइनन्। यी सबै कुराहरूका बावजुद तिमीलाई एउटा अर्को कुरा स्मरण गराउन चाहन्छु कि तिमीले त्यहाँ आवश्यकताभन्दा बढी आज्ञाकारिता प्रदर्शित गर्न पनि जरुरी छैन। म चाहन्छु तिमी त्यहाँ उनको नोकरको रूपमा होइन, अपितु उनकै हैसियतमा, उनकै स्तरमा, उनको दौतरीको रूपमा रहनु। कामास्वामीको उमेर बिस्तारै ढल्किँदैछ, कामप्रति उनमा अब त्यो जाँगर रहेन जुन विगतका समयमा हुने गर्दथ्यो। यसकारण पनि तिम्रो भविष्य सुन्दर छ यदि तिमीले उनको मन जित्न सकेको खण्डमा उनले आफ्ना कारोबारका सम्पूर्ण उत्तरदायित्व तिमीलाई सुम्पन सक्छ। त्यसपछि सिद्धार्थले बडो हर्षित भावका साथ कमलाप्रति कृतज्ञता व्यक्त गरेका थिए। सिद्धार्थको मुहार निहालिसकेपछि कमलाले सिद्धार्थ हिजोदेखि नै बोकिरहेको कुरा भ्याउ पाइसकेकी थिए। उनले रोटी र फलफुलहरू मगाएर सिद्धार्थलाई खान दिएकी थिइन्। त्यसको केही समयपछि सिद्धार्थ त्यहाँबाट प्रस्थान गर्न लाग्दा कमलाले भनेकी थिइन्, तिमीलाई तिम्रो भाग्यले साथ दिइरहेको छ सिद्धार्थ, सायद यसर्थ नै होला तिम्रो निम्ति एकपछि अर्को गर्दै अवसरका द्वारहरू खोलिँदै गइरहेका छन्। हिजोदेखि म सोच्दै थिएँ कि तिमीसँग वास्तवमा त्यस्तो के आकर्षण छ जसको कारण तिमीलाई सहयोग गर्न मलाई भित्रैदेखि उत्साह जागेर आएको छ। सायद तिम्रो सुन्दर र आकर्षक अनुहार नै यसको मूल कारण पो हो कि। मैले तिमीलाई हिजै भनेको थिएँ कि मसँग सोच्ने क्षमता छ, मसँग प्रतीक्षा गर्ने क्षमता छ कमला, र म लामो समयसम्म उपवास बस्न सक्छु। तर मेरा यी गुणहरूलाई तिमीले महत्त्वपूर्ण ठानिनौ। जे होस्, कुनै बेला तिमीलाई यी गुणहरूको महत्त्व थाहा हुनेछ। हिजो तिमीले मलाई बुद्ध र मूर्ख विशेषण दिएको कुरा तिमीलाई स्मरण होला। कुनै बेला तिमीलाई यो पनि थाहा हुनेछ कि जङ्गलका स्यालहरूको बथानबाट हालै छुटेर आएको तिम्रा कथित यो मूर्ख श्रवणभित्र थुप्रै गहन एवं उपयोगी कुराहरू समाहित छन्। तिमीलाई भेट्नुभन्दा एक दिन अगाडिसम्म म पूर्ण रूपमा मगन्ती थिएँ, तर हिजो म तिमीलाई भेटेर तिम्रो मिठो चुम्बन लिन समेत सफल भए। अब यथाशीघ्र म व्यापारको परिवेशमा आधिपत्य जमाउनेछु र ती सब कुराहरू हासिल गर्नेछु जे जति कुराहरूलाई तिमी प्राथमिक व्यावहारिक अनिवार्यता भन्ने गर्छौ। अवश्य, कमलाले सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै भनेकी थिइन्। तर यो सहरमा तिमीले यदि मलाई नभेटेको भए कसरी निर्वाह गर्थ्यौ? तिमीले यदि मेरो मद्दतको आश्वासन नपाएको भए यसबेला तिमी कहाँ हुन्थ्यौ? मेरी प्रिय कमला, सिद्धार्थले सहज भावमा भनेका थिए, सहरभित्र प्रवेश गर्ने बित्तिकै तिमीसँग दृष्टि साक्षात्कार हुनु निश्चय पनि एउटा संयोग थियो। तर तिम्रो त्यो पहिलो झलकको लगतै मैले प्रेम रससँग सम्बन्धित सम्पूर्ण कलाहरू तिमीबाट जसरी पनि सिक्नेछु भनेर सङ्कल्प गरिसकेको थिएँ। तिम्रो कुञ्जको परिसरभित्र टेक्दाको मेरो पहिलो कदम नै यही अभिप्रायले प्रेरित थियो र मलाई पूर्ण आत्मविश्वास थियो कि म मेरो सङ्कल्पलाई कार्यान्वयन गर्न पूर्णतः सक्षम हुनेछु। तिम्रो त्यो पहिलो दृष्टिबाट नै मैले भ्याउ पाइसकेको थिएँ कि तिमीले मलाई पूर्णतः सहयोग गर्नेछौ। कमलाले भने, यदि मैले तिमीलाई प्रतिक्रिया गरिदिएको भए, तर तिमीले त्यसो गरिनौ। सुन कमला, जब तिमी कुनै तलाउमाथि ढुङ्गा फ्याँकिदिन्छौ, त्यो ढुङ्गालाई तलाउको पिँध पहिलाउन कुनै प्रयत्न गरिरहन आवश्यकता पर्दैन। ठिक त्यसै अनुरूप, जब म कुनै गन्तव्य प्राप्तिको निम्ति दृढ सङ्कल्प गर्छु, तब मैले अनावश्यक रूपमा मेरो ऊर्जा खर्चिरहन आवश्यक पर्दैन। मेरो मनस्थितिलाई धेरै हदसम्म पानीमाथि फ्याँकिएको ढुङ्गासँग दाच्न सकिन्छ। कुनै पनि अभिप्राय सँगालेर मैले मेरो जीवन पथमा कदम उठाउँदा मसँग निहित ती योग्यताको उपयोग गर्ने गर्दछु, विचार गर्छु, प्रतीक्षा गर्छु र उपवास बस्छु। तर यति सजग चाहिँ अवश्य हुने गर्दछु कि गन्तव्य प्राप्तिको मेरो पथमा अवरोध सिर्जना गर्न सक्ने अनावश्यक विचारले मेरो मस्तिष्क प्रवेश गर्न नपाओस्। बस यसबाहेक म कुनै प्रतिकार प्रतिक्रिया र प्रयत्न बिना नै स्वयं आफूलाई परिस्थितिको हातमा स्वतन्त्र छोडिदिन्छु। सिद्धार्थ भन्दै गए, त्यसपछि स्वाभाविक प्रक्रियाहरू रूप मेरो गन्तव्य स्वयं म प्रति आकृष्ट हुन थाल्दछ। यिनै हुन् मैले मेरो श्रमणकालमा सिकेको कुराहरू। यिनै प्रक्रिया अन्तर्गत उपलब्ध हुने परिणामलाई सामान्यतया मानिसहरू तान्त्रिक वा दानवीय शक्तिको परिणाम भन्ने गर्दछन्। तर तान्त्रिक शक्ति जस्ता कुनै कुराहरूको वस्तुतः संसारमा कुनै अस्तित्व नै हुँदैनन्। विचार गर्ने, प्रतीक्षा गर्ने र उपवास बस्ने क्षमतालाई यदि कसैले सही ढङ्गले उपयोग गर्न सकेको खण्डमा उनी जस्तो सुकै गन्तव्य पनि हासिल गर्न सक्दछन्। सिद्धार्थको बोल्ने शैली, मिठो आवाज र बोलिरहँदा उनको आँखाबाट उर्लिरहेको शान्तिको भावले कमलालाई अत्यन्त मन्त्रमुग्ध तुलाइरहेको थियो। उनी अति प्रेमपूर्वक सिद्धार्थको कुरा सुनिरहेकी थिइन्। तिमीले जे जति कुरा भन्यो सायद ठिकै भन्यो, कमलाले मधुरो आवाजमा भनेकी थिइन्। यसको साथै तिम्रो व्यक्तित्वको आकर्षण र अनुहारको सुन्दरताले पनि तिमीलाई साथ दिएको छ, जसको कारण म मात्र होइन कुनै पनि युवती तिमीसँग नजिकिन लालायित हुन सक्छन् सिद्धार्थ। र तिम्रो एक दृष्टिले कुनै पनि युवतीको मनमा उमङ्ग जगाउन सक्छ। यो पनि तिम्रो भाग्यलाई टेवा दिने एउटा महत्त्वपूर्ण पक्ष हो। सिद्धार्थले कमलाको नजिक गएर उनको गालामा मुहाई खाँदै भने, यदि त्यसो हो भने मेरी अध्यापिका, मेरो हार्दिक कामना यही छ कि म सदा तिमीलाई यसरी नै आकर्षित तुलाइरहन सकौँ, सदा तिम्रो मनमा उमङ्ग जगाइरहन सकौँ, जसको फलस्वरूप मेरो भाग्य पनि जागिरहोस्। आजको निम्ति हाम्रो यो भेटलाई म यहीँ टुङ्ग्याउन चाहन्छु। यति भनेर सिद्धार्थ त्यहाँबाट प्रस्थान गरेका थिए। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। क कमलाले दिएको समय अनुसार कामा स्वामीलाई भेट्ने अभिप्रायले सिद्धार्थ उनको महलतिर अगाडि बढेका थिए। उनी आफूलाई देखाइएको धनाढ्य कामा स्वामीको भव्य महलभित्र उनले प्रवेश गरे। त्यहाँ उनले पहिलो भेट एकजना परिचारकसँग भयो। उनी उसलाई पछ्याउँदै अगाडि बढे। महलभित्रको मूलद्वारदेखि नै भुइँमा बहुमूल्य गलैँचा ओछ्याइएको थियो। सिद्धार्थलाई प्रतीक्षा कक्षसम्म पुर्याएर परिचारक त्यहाँबाट फर्केर गयो। सिद्धार्थ चाहिँ त्यहीँ बसेर कोठाको वस्तुस्थिति नियाल्दै महलधनीको प्रतीक्षा गर्न थाले। त्यो विशाल कक्षको अर्कोतिर रहेको द्वारबाट कामास्वामीले त्यस कक्षभित्र प्रवेश गरे। कपाल प्राय सबै सेतामै भए तापनि उनको व्यक्तित्व अत्यन्त फुर्तिलो र सजग देखिन्थ्यो। उनको अनुहारमा बुढौलीको आभास पटक्कै थिएन। साक्षात्कार हुनासाथ करधनी र आगन्तुक दुवैले एकअर्कालाई शालीन शैलीमा अभिवादन व्यक्त गरेका थिए। मलाई भनिएको थियो कि तिमी एउटा शिक्षित ब्राह्मण हौ र तिमी कुनै व्यापारी कहाँ रोजगारी पाउन चाहन्छौ। कुरालाई प्रारम्भ गर्दै कामास्वामीले भने, तिमीलाई पैसाको खाँचो परेर नै रोजगारी खोजिरहेका होला, होइन त? होइन, जवाबमा सिद्धार्थले भने, वास्तवमा मलाई कहिले पनि कुनै कुराको खाँचो नै महसुस भएन। यसभन्दा अगाडि लामो समयसम्म म श्रमणको रूपमा जीवन व्यतीत गरेँ। तिमी यदि श्रमण थियौ भने यो कसरी हुनसक्छ कि तिमीलाई कुनै कुराको खाँचो नै रहेन? केही नहुने मानिसहरू नै श्रमण हुन्छन्, होइन र? तपाईँको भनाइको आशय यदि धन सम्पत्तिसँग मात्र सम्बन्धित हो भने अवश्य मसँग केही पनि छैन, आफ्नो भनाइलाई निरन्तरता दिँदै सिद्धार्थले भने। तर म एउटा अत्यन्त स्वतन्त्र विचारधाराको व्यक्ति हुँ। मेरो विचारमा कुनै पनि कुरामाथि आधिपत्य स्थापित गर्नुको अर्थ नै बन्धनलाई निम्त्याउनु हो। म कुनै पनि किसिमको बन्धनमा बाँधिन चाहन्न। यसका साथै वास्तवमै मलाई मेरो जीवनमा कहिले पनि कुनै कुराको खाँचो नै महसुस भएन। कामास्वामीले सोधे, तिम्रो हातमा यदि तिम्रो आफ्नो भन्नु केही छैन भने बाँच्ने कसरी? महोदय, तपाईँले औँलाइरहनु भएको पाटातिर मेरो ध्यान कहिले गएन। कुनै पनि कुरामाथि मैले मेरो सम्पत्तिको रूपमा आधिपत्य जमाइनँ। तर मलाई कहिले यो विचार पनि आएन कि म कसरी बाँचिरहेको छु र किन बाँचिरहेको छु। प्रत्यक्ष देखिने कुरा त्यही हो, तर संसारका कुनै पनि मान्छे आफैमा पूर्ण हुन सक्दैनन्। यसर्थमा कुनै न कुनै अभावपूर्तिका निम्ति कसै न कसैप्रति आश्रित रहनु प्रत्येक मानिसको व्यवस्था हो। तपाईँ आफै पनि त धेरै अर्थमा पराश्रित हुनुहुन्छ होला। हाजिरी जीव आफै रहेछौ, तर म कसैसँग फोकटमा केही लिन्न। म केही कुरा दिन्छु र बदलामा शुल्क स्वरूप केही लिन्छु। अस्तित्वका सम्पूर्ण कुराहरूमा निहित स्वाभाविक प्रक्रिया त्यही नै हो। हरेकले हरेकसँग केही न केही कुरा लिइरहेका हुन्छन् अनि हरेकलाई केही न केही कुरा दिइरहेका पनि हुन्छन्। वास्तवमा जीवन भनौँ न एकअर्कासित भएका कुराहरूलाई परस्पर साट्नु हो। तर यदि तिमीसित साट्नको निम्ति केही कुरा छैन भने कोसित के साट्छौ? मुसुक्क हाँसेर सिद्धार्थले भने, हरेकले आफूसँग भएका कुरा दिइरहेका हुन्छन्। जस्तो कि सिपाहीले आफ्नो शारीरिक शक्ति दिइरहेको हुन्छ, व्यापारीले आफूसँग भएका सामान दिइरहेका हुन्छन्, शिक्षकले विद्यार्थीलाई शिक्षा दिइरहेको हुन्छ, किसानले धान चामल दिइरहेको हुन्छ, माझीले माछा दिइरहेको हुन्छ। अब कामास्वामी बोले, ठिक भन्यो, तर तिमी कसैलाई के दिन सक्छौ? तिमीसँग के छ कसैलाई दिनको निम्ति? म सोच्न सक्छु, प्रतीक्षा गर्न सक्छु र उपवास बस्न सक्छु। बस यति मात्र हो, मेरो विचारमा यति नै हो। यसको उपयुक्त के हो त? तिमीले उपवास बस्न सक्छु भन्यो, ठिक छ, तर व्यावसायिक क्षेत्रमा यसको उपयुक्त के छ त? महोदय, उपवासको ठूलो महत्त्व छ। यदि कुनै मानिससँग भोजनको निम्ति केही छैन भने उपवास एकमात्र बुद्धिमत्ता कार्य हुन सक्दछ। उदाहरणको निम्ति मलाई नै हेर्नुहोस्, मैले यदि उपवासको कला नसिकेको भए आज भोकले मलाई कामको खोजीमा भौतारिन बाध्य बनाइसक्थ्यो होला, चाहे त्यो काम यहाँ होस् वा अन्यत्रकै होस्। भोकको दबावमा बाध्य भएर गरिने कामहरू अन्तर्गत प्राय विकृत परिस्थितिहरूसँग सम्झौता गर्नुपर्ने हुन्छ। विकृत परिस्थितिसँग सम्झौता गर्नुको अर्थ स्वयं आफ्नो स्वच्छ सुन्दर र मौलिकतालाई नष्ट गर्नु हो। तर मलाई त्यो समस्या छैन, किनकि मसँग धैर्यको असीम क्षमता छ। मलाई कुनै कुराप्रति राग पनि छैन, दोष पनि छैन, र म कुनै पनि किसिमको भोकप्रति वशीभूत पनि छुइनँ। भोकका दबावहरूलाई म हाँसेर उडाइदिन सक्छु, यसर्थ म उपवासको धेरै ठूलो महत्त्व छ महोदय।
जाऊँ तो बेबलियाई जाऊँ मैं तो बेबलियाई तूने मेरो मन कर लियो जाऊँ मैं तो बेबलियाई जाऊँ मैं तो बेबलियाई
तिमीले सायद ठिक भन्दैछौ श्रमण, एकैछिन पर्खनु। यति भनी कामा समिति यस कक्षसँग जोडिएको सँगैको अर्को कक्षभित्र पसेका थिए र एक मुठा मोडिएको कागज ल्याएर सिद्धार्थको हातमा राखिदिँदै भनेका थिए, के तिमी यसमा लेखेका कुराहरू पढ्न सक्छौ? सिद्धार्थले त्यो कागजको मुठा खोले जसमा कामा स्वामीको कारोबारका केही विवरणहरू लेखेका थिए। सिद्धार्थले त्यो विवरण पढेर सुनाइदिएका थिए। अति उत्तम, कामा स्वामीले प्रफुल्लित हुँदै भनेका थिए। अब कागजको यो पानामा त्यसमा लेखेका कुराहरूसँग सान्दर्भिक केही कुरा लेखेर देखाउन सक्छौ? कामा स्वामीले कागजको एउटा पाना र कलम सिद्धार्थलाई दिए र सिद्धार्थले त्यो पानामा तत्कालै केही लेखेर पुनः कामा स्वामीतिर फर्काइदिए। सिद्धार्थले लेखेका कुरा कामा स्वामीले सस्वर वाचन गरे। राम्रो कुरा लेख्नका निम्ति परिष्कृत विचार अनिवार्य शर्त हो। एउटा हातले चातुर्यताको शिक्षा बटुलिरहँदा अर्को हातले धैर्य धारणको शिक्षा बटुल्दै रहनु अत्यावश्यक छ, किनकि धैर्यको अभावमा कुनै पनि किसिमका शिक्षा निरर्थक सिद्ध हुन पुग्दछन्। त्यो हेर्ने बित्तिकै कामा स्वामीले प्रशंसा गर्दै भने, तिम्रो लेखनको भाषा र शैली अति उत्तम रहेछ। तिमीसँग थुप्रै विचार साट्न सकिने सङ्केत मैले पाएको छु, तर अहिलेलाई मसँग अलिक समय अभाव छ। यसर्थ आज म तिमीलाई मेरो अतिथिको रूपमा यहीँ आमन्त्रण गर्दैछु। बाँकी कुरा पछि गर्दै गरौँला। सिद्धार्थले कृतज्ञतापूर्वक कामास्वामीको आमन्त्रण स्वीकार गरे र त्यस दिनदेखि सिद्धार्थ स्थायी रूपमा कामास्वामीको घरमै बस्न थाले। कामास्वामीको आदेशमा त्यहाँका परिचारकहरूले सिद्धार्थका निम्ति आवश्यक पहिरनका सम्पूर्ण सामग्रीहरू लगायत उनको दैनिक उपभोगका लागि आवश्यक पर्न सक्ने तमाम सामग्रीहरूको व्यवस्था गरिदिए। दिनको दुईपल्ट उनका निम्ति उत्कृष्ट भोजनका परिकार तयार गरिन्थ्यो, तर उनी एक छाक मात्र भोजन ग्रहण गर्दथे। उनको भोजन पूर्णतया सात्विक र शाकाहारी हुन्थ्यो र मद्यपान कहिल्यै गर्दैनथे। कामास्वामी पनि आफ्नो कारोबारसँग सम्बन्धित सम्पूर्ण कुरा सिद्धार्थसँग बाँड्दथे। सामानहरूको स्तर पहिलाउने उनको परम्परागत प्रविधि, भण्डारणमा सामान सञ्चय गर्ने र सामानको सुरक्षा गर्ने तरिका, खातामा हिसाब किताब राख्ने तरिका लगायत कारोबारसँग सम्बन्धित सम्पूर्ण कुराहरू कामास्वामीले उनलाई सिकाइदिएका थिए। सिद्धार्थ आफू चाहिँ अति कम बोल्थे, तर अरूका कुरा चाहिँ बडो ध्यानपूर्वक सुन्ने गर्दथे। सिद्धार्थको कार्यदक्षताको कारण कामास्वामी आफ्नो व्यावसायिक कारोबारको सन्दर्भमा धेरै हदसम्म सिद्धार्थप्रति आश्रित हुन थालेका थिए। उनी सानोतिनो निर्णय पनि सिद्धार्थको सल्लाह बिना गर्दैनथे। यो देख्दा सिद्धार्थलाई कमलाको भनाइ स्मरण हुन्थ्यो, म चाहन्छु कि तिमी त्यहाँ उनको नोकरको रूपमा होइन, अपितु उनकै हैसियतमा, उनकै स्तरमा, उनको दौतरीको रूपमा रहनु। भए पनि त्यस्तै, कारोबारमा कामा स्वामीको हैसियत प्राप्त गर्नका निम्ति सिद्धार्थलाई धेरै समय लागेन। कुनै छिट्टै विशेष प्रयत्न गरिरहनु आवश्यकता पनि परेन। कामा स्वामी आफ्नो कारोबारलाई अति गम्भीरतापूर्वक लिन्थे र उनको तन मन धन सबै कारोबारमै समर्पित थिए। तथापि सिद्धार्थका निम्ति कारोबारसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापहरू एउटै हल्का मनोरञ्जक खेलभन्दा बढ्दा महत्त्वपूर्ण थिएन। हरेक कुरालाई अति हल्कासँग लिए तापनि कारोबारसँग सम्बन्धित नीति नियमहरूमा उनी पारङ्गत भइसकेका थिए। कहिलेकाहीँ कारोबारमा प्रतिकूल परिणामको सामना गर्नुपर्दा कामा स्वामी विचलित हुने गर्दथे, तर कारोबारको परिणाम अनुकूल होस् वा प्रतिकूल, सिद्धार्थको निम्ति ती सब पानीमाथि लेखिएका रेखा समान हुन्थे। सिद्धार्थको कार्यशैलीका कारण कामास्वामीको कारोबार निरन्तर फस्टाउँदै गइरहेको थियो। ग्राहक होस् वा कारोबारसित सम्बन्धित अन्य कुनै व्यक्ति, कामास्वामीको तुलनामा सिद्धार्थसँग सम्पर्क राख्न बढी मन पराउँथे। यसरी केही समयसम्म सिद्धार्थ कामास्वामीको कारोबारको एउटा महत्त्वपूर्ण अङ्ग नै बन्न थाले। तर अब उनले काममा त्यति खट्नु पनि पर्दैन थियो जति प्रारम्भका दिनहरूमा खट्नु पर्थ्यो। अब दिनहुँ उनलाई कमलाको घरमा जानका निम्ति आमन्त्रण आउँथ्यो। उनी कमभन्दा कम एकै घन्टाका लागि भए तापनि दिनहुँ कमलालाई भेट्न जाने गर्न थाले। तर अचेल कमलालाई भेट्न जाँदा उनको ठाट धनाढ्य व्यक्तिहरूको समान हुन्थ्यो। उनी कमलाको निम्ति केही न केही उपहार लिएर जाने गर्दथे। कमलाको वैशालु मादकतापूर्ण ओठ अनि कोमल सुन्दर हातहरूले सिद्धार्थलाई कैयौँ नौला कुराहरू सिकाइसकेका थिए। सिद्धार्थ जो यौन क्रीडाको सन्दर्भमा अझै पनि परिपक्व भइसकेका थिएनन्, कमलासँग यौवनको मादकतापूर्ण क्रिया गर्दा गर्दै अझै अरू गहिराईमा डुबुल्की लगाउन चाहन्थे। कमलाबाट उनले सिकिसकेका थिए कि यौन क्रीडाको पूरा आनन्द उठाउनका निम्ति दुवैको एक समान भावनात्मक सहभागिता हुनु अत्यावश्यक पर्दछ। शरीरको प्रत्येक मुद्रा, प्रत्येक स्पर्श, प्रत्येक दृष्टि र प्रत्येक अङ्गमा एक किसिमको मिठो रहस्य समाहित भइरहेको हुन्छ। यो मिठासको स्वादानुभूति त्यसैले मात्र गर्न सक्छन् जोसँग यी कुराहरूको रहस्य बुझ्ने क्षमता हुन्छ। प्रेम मनु निरन्तर एक समान गतिमा प्रवाहित भइरहने भावना हो भन्ने कुरा कमलाले उनलाई सिकाएकी थिइन्। यसको गतिलाई कुनै पनि कुराले सुस्त वा शिथिल तुल्याउन सक्दैन भन्ने कुरा पनि थाहा पाइसकेका थिए। यसर्थमा यौन क्रीडापूर्व प्रेमी र प्रेयसीका मनभित्र एकअर्काप्रति जुन ऊर्जामय आकर्षण हुन्छन् त्यही आकर्षण यौन क्रीडापछि पनि कायमै रहनुपर्छ। प्रेम कुनै प्रतिस्पर्धा पनि होइन, यसर्थ प्रेमालापको क्रीडाबीच हार र जितको मनस्थितिको कुनै स्थान हुँदैन। प्रेमालाप आफैमा मूल गन्तव्य हो, यसको अरू कुनै पृथक गन्तव्य हुँदैन र प्रिय र प्रेयसी दुवै एक समान साध्य हुन्। यसर्थ दुवैले एकले अर्कालाई साधनको रूपमा प्रयोग गरियो भने भयावह विचार मनमा ल्याउनु उचित हुँदैन। सजग सुन्दर कमला र सिद्धार्थ एकअर्काको सामिप्यमा घन्टौँ समय बिताउँदथे, कहिले शिष्य र अध्यापिकाको रूपमा, कहिले प्रिय र प्रेयसीका रूपमा, र कहिले घनिष्ठ मित्रहरूको रूपमा। तर वास्तवमा सिद्धार्थको निम्ति कमलासँग बिताइरहेको वर्तमान समय र कामास्वामीको कारोबार जीवन पथमा अघि बढ्दा पथिक सम्म आइपर्ने कोशी ढुङ्गाभन्दा बढी महत्त्वपूर्ण थिएन। कामास्वामीले कारोबारको सन्दर्भमा महत्त्वपूर्ण व्यक्तिहरूसँग पत्राचार गर्ने सम्पूर्ण जिम्मा सिद्धार्थलाई नै सुम्पेका थिए। यसका साथै आफूलाई कुन सामान चाहिएको छ र कुन सामान कहाँबाट कति मात्रामा पैठारी गर्ने, कुन सामान आफू कहाँ पर्याप्त छ र कहाँ निकासी गर्ने आदि इत्यादि जस्ता कारोबारसँग सम्बन्धित सम्पूर्ण महत्त्वपूर्ण निर्णयहरू कामास्वामी सिद्धार्थको सल्लाह बिना गर्दैनथे। विशेषतः चामल र त्यसको गुणस्तर थाहा पाउनमा सिद्धार्थ पारङ्गत भइसकेका थिए। कुनै सामान कहाँबाट पैठारी गर्दा वा कुनै सामान कहीँ निकासी गर्दा कामास्वामीलाई प्रशासनिक झमेलाहरूले साह्रै अत्याउँथ्यो, तर त्यही काम सिद्धार्थ अति सरलताका साथ सम्पन्न गर्दथे। कामास्वामी र सिद्धार्थको कार्यशैलीलाई तुलनात्मक दृष्टिले झट्ट हेर्दा सिद्धार्थभन्दा कामास्वामी कामप्रति बढी गम्भीर देखिन्थे, तर प्राय अन्ततः सिद्धार्थकै कार्यशैली बढी फाइदाप्रद सिद्ध हुन्थ्यो। प्रारम्भका दिनहरूमा कहिलेकाहीँ कामास्वामीलाई लाग्ने गर्दथ्यो कि सिद्धार्थले कामको नाममा उनको कारोबारसँग खेलवाड गरिरहेको छ, तर पछि उनले भ्यू पाउँदै गए कि उनको यही कार्यशैलीका कारण अनेकौं नौला ग्राहकहरू पनि आकृष्ट हुँदै गइरहेका छन्। कुनै पनि कामलाई रमाउँदै अति बोझरहित मनस्थितिका साथ सम्पन्न गर्ने उनको कार्यदक्षता, कारोबारमा चाहे अत्यधिक फाइदा होस् या अत्यधिक घाटा नै होस् उनको मनस्थिति सदा शान्त र स्थिर रहने गर्दथ्यो। आफू चाहिँ अति कम बोल्ने तर अरूको कुरा चाहिँ बढी सुन्ने उनको यो स्वभावको कारण पनि मानिसहरू उनीप्रति प्रभावित र आकर्षित हुने गर्दथे। मानिसहरूको यो आकर्षण पनि कामास्वामीको कारोबारको निम्ति फाइदाप्रद नै सिद्ध भइरहेको थियो। कुनै पनि ग्राहकहरूलाई सिद्धार्थले जस्तै आकर्षित गर्न वा प्रभावित गर्न कामास्वामी पूर्णतः असक्षम थिए। यो ब्राह्मण युवक साँच्चै अचम्म लाग्दो छ, एक दिन कामास्वामीले आफ्ना मित्रलाई भनेका थिए। वास्तवमा यो व्यापारी होइन र कहिल्यै व्यापारी बन्न सक्ला जस्तो पनि लाग्दैन, यसैले कहिले पनि मैले सिकाएको नीति नियम अनुसार काम गरेन, सधैँ आफ्नो धुन र तालमा काम गर्यो। तर यसमा एउटा अद्भुत जादुमय लक्षण छ, यसलाई जे काम जिम्मा दिए पनि धेरै जस्तो फाइदा दिलाएर देखाउँछ। यो उसको जन्मजात लक्षण हो वा ग्रह नक्षत्रले नै उसलाई साथ दिएको हो वा उसले आफ्नो श्रवणकालमा यी लक्षण प्राप्त गरेको हो दैव जानुन्। ऊ आफै पनि भन्ने गर्दछ कि गन्तव्य स्वयं आफैप्रति आकर्षित भएर आउने गर्दछ। तर जे भए तापनि ऊ यहाँ आएदेखि मेरो कारोबार राम्रोसँग फस्ट आएको छ। उसैलाई जिम्मा दिएको कामबाट अत्यधिक फाइदा हुँदा पनि ऊ कहिले रमाएन र कहिलेकाहीँ घाटा पर्दा पनि कहिले दुःख व्यक्त गरेन। सधैँ एक समान भाव, एक समान प्रतिक्रिया। स्वामीको कुरा सुनेर उनका मित्रले उनलाई सल्लाह स्वरूप भनेका थिए, तिमी आफ्नो फाइदाको चौथाई भाग उनलाई पनि दिने गर्नु, यदि घाटा परेको खण्डमा चाहिँ आधा आधा भागीदारी देखाइदिनु, यसो गर्दा काम गर्ने उनको उत्साहमा अरू प्रबलता हुन सक्छ। भोलिपल्टदेखि नै कामास्वामीले आफ्नो मित्रको सल्लाहलाई कार्यान्वयन गरे, तर यसमा सिद्धार्थको प्रतिक्रिया कामास्वामीको निम्ति उल्लेखनीय रहेन। फाइदा स्वरूप उनलाई निर्धारित भाग दिँदा पनि उनी कुनै खास प्रतिक्रिया बिना नै सहज एवं शान्त भावले स्वीकार्दथे र घाटा पर्दा पनि हाँसेर भन्ने गर्दथे, ए यसपालि घाटा भएछ ठिकै छ। व्यापारमा सिद्धार्थको प्रत्यक्ष संलग्नता देखिए तापनि व्यापारसँग सम्बन्धित कुनै पनि कुराहरूप्रति उनको हृदयको सरोकार थिएन। यस अर्थमा व्यापारिक दृष्टिबाट भन्नुपर्दा व्यापारप्रति उनी पूर्णतः उदासीन थिए। एकपल्ट उनी किसानहरूसँग त्यस वर्षको धानको बाली किन्नका निम्ति एउटा गाउँमा गएका थिए, तर उनी त्यहाँ पुगुन्जेलसम्ममा किसानहरूको सबै बाली अर्कै एउटा व्यापारीले किनेर लगिसकेको थियो, तर उनलाई कुनै अफसोस भएन। उनी त गाउँको वातावरणबाट प्रभावित भए। केही दिन त्यहीँ गाउँका बासिन्दाहरूसँग मनोरञ्जन गर्दै, त्यहाँका बालबालिकाहरूसँग तिनीहरूकै दौतरी समान खेल्दै, आफूसँग भएका पैसा उनीहरूलाई बाँड्दै र त्यहीँ सम्पन्न एक जोडीको विवाह भोजमा सम्मिलित भइसकेपछि अन्त्यमा अत्यन्त सन्तुष्ट भावका साथ सहर फर्केका थिए। यसरी बेलैमा नफर्की समय र पैसाको अपव्यय गरेकामा कामास्वामीले उनलाई अत्यन्त क्रोधित हुँदै हकारेका थिए। प्रत्युत्तरमा सिद्धार्थले भने, यसरी उत्तेजित नहुनुहोस् मेरा मित्र, उत्तेजित हुनु भनेको आफ्नै आन्तरिक ऊर्जाको अपव्यय गर्नु हो, यसबाट कसैलाई केही उपलब्ध हुँदैन। यसपल्टको मेरो यो यात्राले यदि घाटा पर्न गए त्यो म बेहोराउँला। म मेरो यो यात्राबाट अत्यन्त सन्तुष्ट भएको छु। यसपटक म थुप्रै मानिसहरूसँग परिचित भएँ। त्यस गाउँका अनेकौँ ब्राह्मणहरू मेरा मित्र बनेका छन्। यति थोरै दिनमै त्यहाँका बालबालिकाहरू अत्यन्त खुसी भएर मेरो काखमा बसेर खेल्न आउने भइसकेका थिए। किसानहरूले मलाई आफ्नो खेत देखाए, खेती गर्ने उनीहरूका परम्परागत तरिकाको बारेमा कुराहरू सुनाए। सबभन्दा खुसीको कुरा त यो हो कि त्यहाँ कसैले पनि मलाई एउटा व्यापारीको दृष्टिले हेर्दै हेरेनन्। सिद्धार्थको कुराप्रति खस्रो प्रतिक्रिया व्यक्त गर्दै कामास्वामीले भने, खुबै राम्रो भयो, एउटा व्यापारी भएर व्यापारको नीति भुल्न त हुन्न थियो नि। तिमी त्यहाँ बाली किन्न गएको कि मोज मजा गर्न गएको? अवश्य यसपटकको यो मेरो यात्रा पूर्णतः मोज मजाले परिपूर्ण भएको छ। सिद्धार्थले हाँसेर जवाफ दिए, म अनेकौं नौला मानिसहरू र नौला ठाउँहरूसित परिचित भएँ। मैले सबै नवपरिचित मानिसहरूको विश्वास जितेँ, सबैको मित्रतापूर्ण न्यानो व्यवहारको आनन्द उठाएँ। यदि मेरो सट्टा त्यहाँ तपाईँ जानुभएको भए के गर्नुहुन्थ्यो? आफ्नो हातबाट फुस्केको बालीका निम्ति मन खुम्च्याएर तुरन्तै उल्टो पाउ फर्केर आउनुहुन्थ्यो, त्यसबाट उपलब्धि के हुन्थ्यो त? त्यहाँसम्म पुग्नमा समय र पैसा त खर्चिसकेकै हुन्थ्यो, तर मसँग आनन्द महसुस गर्ने क्षमता छ र मैले त्यहाँ जति पनि दिन बिताएँ मन खोलेर आनन्द उठाएँ, धेरै कुराहरू सिकेँ। म स्वयं आफू पनि आनन्दित भएर सबैको मनमा मित्रता र आनन्दको भाव जगाइदिएँ। अब भविष्यमा यदि म बाली किन्न वा अन्य कुनै कारणले त्यस गाउँमा गएँ भने मसँगको त्यो न्यानो सम्बन्धको जुन मिठो स्मृति उनीहरूको मनमा सञ्चित छ, त्यसको कारण उनीहरूले गर्ने व्यवहार अत्यन्त सौहार्दपूर्ण हुनेछन्। जीवनमा सबै कुरालाई पैसासँग मात्र दाँच्ने परिपाटीलाई त्यागिदिनुहोस् मित्र कामास्वामी। उनी भन्दै गए, जीवनमा अनेकौं कुराहरू पैसाभन्दा धेरै माथि छन्, दृष्टि उठाएर हेर्न सिक्नुहोस्। जे होस्, आजको निम्ति यस विषयमा योभन्दा बढी सोच्न आवश्यक छैन। मेरो मित्र जानुहोस्, गएर आराम गर्नुहोस्, आफूभित्रको क्रोधलाई पोषण गरेर स्वयं आफैलाई कष्ट नदिनुहोस्। कुनै दिन यदि तपाईँलाई लाग्छ कि मेरो कारण कुनै पनि किसिमको क्षति भइरहेको छ वा आघात बेहोर्नु परिरहेको छ भने त्यो दिन मलाई जा एक शब्द मात्र भनिदिनुहोस्, म तत्क्षण यहाँबाट गइदिउँला। तर त्यो परिस्थिति आउन्जेलसम्मका लागि हामी हाम्रो यो मित्रतापूर्ण सम्बन्धको आनन्द उठाइरहौँ। रिसको झोकमा कामास्वामीले सिद्धार्थलाई भन्न चाहेका थिए, तिमी मैले दिएको सानुभूतिको गाँसमा बाँचिरहेका छौ, आज तिमीले त्यो गाँसको उपहास उडाएका छौ। तर वास्तविकता यो थिएन। सिद्धार्थले आजसम्म केवल आफ्नै हकमा परेको घाँस मात्र खाइआएका थिए, अन्य कुनै व्यक्तिको हकमा परेको घाँस खाइआएका थिएनन्। तथापि कुतर्कहरूको आडमा एउटा व्यक्तिले खाने घाँसमा कैयौँ अन्य व्यक्तिहरूको हक दर्शाउन सकिन्छ। धेर थोर मात्रामा सबैले सबैको हकको घाँस खाइरहेकै हुन्छन्। कामा समीले चारैतिरबाट बटुलेर आफूभित्र थुपारेका समस्याहरूप्रति सिद्धार्थलाई कुनै सरोकार थिएन, तर कामा समी प्रायः अनेकौं समस्याहरूको चपेटाबीच पिल्सिरहेकै हुन्थे। यो देख्दा सिद्धार्थ सोच्ने गर्दथे, यी समस्याहरू उनी स्वयंले आमन्त्रण गरेका हुन्, यसर्थ निवारणको दायित्व पनि स्वयं उनैको हो, यसप्रति मलाई कुनै सरोकार छैन। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन हो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। अर्को साता हामी सिद्धार्थको छैठौं श्रृङ्खला वाचन लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा हामी शरद पौडेलको उपन्यास लिखेको वाचन सुनाउनेछौं। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरी बिदा चाहन्छौ। शुभरात्रि।
De re din ta na 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 di ta na na